नेपाल दर्पणमा साथी मोहन पौडेलसँगै सुनिता पहरीको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 MHz सँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटीसी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
एकता महाधिवेशनको 6 महिना पनि नपुग्दै राप्रपा फुट्यो। राणाको नेतृत्वमा नयाँ दल दर्ता गरिने, पार्टी फुटाउन नक्कली हस्ताक्षर प्रयोग भएको अध्यक्ष कमल थापाको आरोप।
असोज 2 गते हुने चुनावमा भाग लिने नलिने विषयमा राजपाका नेताहरूबीच विवाद। चुनावमा भाग नलिए जिल्ला तहको संगठन विघटन हुने चेतावनी।
बैंक र बीमा क्षेत्रमा रोजगारीको अवसर बढ्दो, स्थानीय तहमा खुल्ने बैंकका शाखाले स्थानीय व्यक्तिलाई नै रोजगारी दिने।
सकेसम्म तिनकै मान्छेहरूलाई चाहिँ अवसर दिने चाहिँ हामीले चाहिँ कोसिस गरिराखेको हुन्छौँ।
चीन र उत्तर कोरियाका विदेश मन्त्रीबीच भेटवार्ता, थप आणविक मिसाइल परीक्षण नगर्न चीनको आग्रह।
र ताप्लेजुङमा चलिरहेको पाथिपारा गोल्ड कप फुटबलमा नवप्रयास युवा क्लबको विजयी शुरूआत।
स्नातक तहको इन्जिनियरिङ, कृषि, भेटेरिनरी तथा स्वास्थ्य विषयको अध्ययन एनपीआई भरतपुर चितवनमा।
2 दशकअघिदेखि प्राविधिक शिक्षा सञ्चालन गर्दै आइरहेको यस एनपीआई भरतपुर चितवनमा स्नातक तह इन्जिनियरिङ तर्फ बीएस सिभिल र इलेक्ट्रिकल, कृषि तथा भेटेरिनरी तर्फ बीएससी एजी र बीबीएससी एन्ड एयर्स,
स्वास्थ्य तर्फ पीबीएन र बीएससी नर्सिङ विषयमा परीक्षा आवेदन फारम खुलेको हुँदा इच्छुक योग्य विद्यार्थीहरूबाट कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
फारम भर्ने अन्तिम मिति इन्जिनियरिङ, कृषि र भेटेरिनरी संकायतर्फ आउँदो भदौ 2 गतेसम्म, स्वास्थ्य संकायतर्फ आउँदो भदौ 9 गतेसम्म।
थप जानकारीका लागि
नेपाल पोलिटेक्निक इन्स्टिच्युट भरतपुर चितवन, फोन 056-572-417, 524-161, 533-133,
मोबाइल 98550-64960, 98550-52783 र 98550-64602।
कति हतारमा मलाई एउटा कुरा भन्नुहोस् त, आजकल सेयर कारोबार गर्न आस्पा आस्पा भन्छन् सबैले, यो आस्पा भनेको के हो?
आस्पा भनेको एप्लिकेशन सपोर्टेड बाई ब्लक कमाउन्ड, अर्थात् ग्राहकले सेयरमा लगानी गर्न चाहेको रकमलाई ग्राहकको खातामा बैंकले रोक्का गरेर सेयर दरखास्त दिने व्यवस्था हो। आस्पाकै कारण छिटो छरितो र भरपर्दो तरिकाबाट सेयरको सजिलै आवेदन दिन सकिने भएकाले लाइन बस्ने र चेकको झन्झटबाट मुक्ति मिल्छ।
अनि यो सेवा लिनलाई कुन बैंक जाने त?
नेपाल बैंक जाने नि, नेपालभर शाखा सञ्जाल भएको नेपाल बैंकमा गई खाता खोल्ने अनि आस्पा प्रणालीमा आबद्ध हुने। आस्पा सम्बन्धी सम्पूर्ण जानकारीको लागि नजिकको नेपाल बैंक लिमिटेडका शाखाहरूमा सम्पर्क गर्नुहोस्। नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। एकता महाधिवेशनको 6 महिना पनि नपुग्दै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा दोस्रो पटक फुटेको छ। नेता पशुपति शमशेर राणाको नेतृत्वमा 19 जना सांसद र 73 केन्द्रीय सदस्यले नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका हुन्। नयाँ पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी लोकतान्त्रिक राखिएको छ। राणाको पक्षमा 3 जना निर्वाचित सांसद सुनिल थापा, दीपक बोहरा र विक्रम पाण्डे हुनुहुन्छ। त्यस्तै रेशम लामा, बबीना मोक्तान, लीला शर्मा, रमेश कुमार लामा, परशुराम तामाङ, राज्यलक्ष्मी श्रेष्ठ, लक्ष्मी थापा पासवान, राजेश्वरी देवी शाह, रामकुमार सुब्बा, आनन्दी पन्त, इतियाक अहमद खान, गीता सिंह, शरद शर्मा, सीता लुइटेल, लीला श्रेष्ठ र कमला शर्माले राप्रपा छाडेका छन्। पार्टी विभाजनसँगै अब कमल थापा पक्षसँग 18 जना मात्र सांसद हुने भएका छन्। पार्टी एकीकरण अघि राप्रपा नेपालसँग 25 र राप्रपासँग 12 जना सांसद थिए। राजनीतिक दल सम्बन्धीको विधेयकले कुनै पनि दललाई फुटाउन केन्द्रीय समिति र संसदीय दलमा 40-40% सदस्य पुर्याउनु पर्ने व्यवस्था गरेको छ। यो व्यवस्था अनुसार केन्द्रीय समिति र संसदीय दलमा 40% सदस्यको समर्थन पाएपछि राणाले निर्वाचन आयोगमा निवेदन दिनुभएको हो। आयोगमा दल दर्ताका लागि निवेदन दिएसँगै राणा पक्षले 19 जना सांसद सहित पार्टी विभाजन भएको सूचना संसद सचिवालयमा दर्ता गराउनु भएको छ। अध्यक्ष कमल थापाले एकलौटी ढंगले पार्टी सञ्चालन गरेको भन्दै राणा सहितका नेताहरू असन्तुष्ट हुनुहुन्थ्यो। यस्तै संविधान संशोधन र सरकारमा जाने विषयमा पनि राप्रपामा विवाद थियो। एकीकरणपछि भएको महाधिवेशनबाट थापा अध्यक्षमा निर्वाचित हुनुभएको थियो। अध्यक्षमा थापासित पराजित भएका प्रकाश चन्द्र लोहनीले यसअघि नै राप्रपा परित्याग गरेर नयाँ दल खोलिसक्नु भएको छ। तत्कालीन पञ्चायती शासन व्यवस्थामा हाली मुहाली गरेका पूर्व पञ्चहरूको पार्टी राप्रपामा 2047 सालदेखि नै फुट र जुट हुँदै आएको छ।
यसैबीच राप्रपाका अध्यक्ष कमल थापाले नक्कली हस्ताक्षर प्रयोग गरेर पार्टी फुटाइएको आरोप लगाउनु भएको छ। नेता पशुपति शमशेर राणाले पार्टी फुटाउँदै निर्वाचन आयोगमा नयाँ दलका लागि निवेदन दिएपछि थापाले ट्वीट गर्दै नक्कली हस्ताक्षर प्रयोग भएको आरोप लगाउनु भएको हो। उहाँले एकता महाधिवेशनको छ महिना पनि नपुग्दै पार्टी फुट्नु दुर्भाग्यपूर्ण भएको पनि बताउनु भएको छ। थापाले विचलित नहुन पनि पार्टीका कार्यकर्तालाई आग्रह गर्नुभयो।
राष्ट्रिय जनता पार्टी राजपा नेपालको आजदेखि शुरू भएको केन्द्रीय समितिको बैठकमा असोज 2 गते हुने चुनावमा भाग लिने कि नलिने भन्ने विषयमा दलहरूबीच विवाद भएको छ। बैठकमा संविधान संशोधन, स्थानीय तहको चुनाव, पार्टीको विधान, राजनैतिक प्रतिवेदन लगायत विषयमा छलफल भए पनि अधिकांश नेताहरूले चुनावमा भाग लिनुपर्नेमा जोड़ दिएका छन्। नेताहरू सर्वेन्द्रनाथ शुक्ल, हृदय त्रिपाठीले चुनावमा भाग नलिए नागरिकको विश्वास र तल्ला जिल्ला तहको पार्टी संगठन विघटन हुन सक्ने चेतावनी दिएका थिए। तर राजेन्द्र महतो र अनिल झा लगायतका नेताले संविधान संशोधन बिना कुनै पनि हालतमा चुनावमा जान नहुने बताएपछि नेताहरूबीच विवाद भएको बैठकपछि राजपाका नेता केशव झाले जानकारी दिनुभयो। आजको बैठकमा विभिन्न 30 समूह बनाएर पार्टीको विधानलाई पूर्णता दिने विषयमा छलफल भएको थियो। बैठक भोलि बिहान 8 बजेसम्मका लागि स्थगित भएको छ।
संविधान संशोधन नभएसम्म चुनावमा भाग नलिने अडान लिएको राष्ट्रिय जनता पार्टी राजपा नेपाललाई पार्टीभित्रैबाट चुनावमा जान दबाव परेको छ। राजपा नेपालको पार्टी पदाधिकारी बैठक र आज शुरू भएको केन्द्रीय समितिमा बोल्ने धेरै नेताले चुनावमा जानै पर्नेमा जोड़ दिएका छन्। तर पार्टी नेतृत्वले केन्द्रीय कार्य समितिको बैठकबाट मात्रै चुनावमा जाने वा नजाने भन्ने विषयमा निर्णय हुने बताएको छ। विष्णु विश्वकर्माको रिपोर्ट।
जनता चाहन्छ कि राजपा चुनावमा आओस्, हाम्रो लिडरसिप गरोस्, हामीलाई अगाडि बढाओस् भन्ने छ। हाम्रो मुद्दालाई राजपाले अगाडि लान्छ भन्ने होप छ उनीहरू।
राष्ट्रिय जनता पार्टी राजपा नेपालकी केन्द्रीय सचिव मधु यादव, पार्टीले चुनावमा भाग लिएर नागरिकको प्रतिनिधित्व गरोस् भन्ने भावनालाई बुझेर चुनावमा जानुपर्ने नेता यादवको जोड छ। लामो समयदेखि आन्दोलनले थलिएको मधेसलाई शान्तिपूर्ण चुनावबाट निकास दिएर विकासमा लाग्नुपर्ने भन्दै मधु यादव जस्ता धेरै नेताले पार्टी पदाधिकारी बैठकमा चुनावलाई उपयोग गरेर जानुपर्नेमा जोड़ दिएका छन्। राजपा नेपालका अर्का नेता केशव झा,
क्याबिनेट डिसिजनबाट हुने कुराहरू छ, यसलाई क्याबिनेटबाट निर्णय गरौं र संशोधन प्रस्ताव जो अहिले विचाराधीन अवस्थामा छ हाउसमा, त्यसलाई निर्णयार्थ पेश गरौं, त्यसको जे परिणाम आउँछ त्यसलाई स्वीकार गरेर हामी निर्वाचनमा भाग लिनुपर्छ भन्ने नै जोड़शोरले उठेको छ यो चार।
संविधान संशोधन, भाषा, नागरिकता, स्थानीय तहको संख्या र मधेस आन्दोलनका बेलामा ज्यान गुमाएका परिवारलाई राहत वितरण तथा पक्राउ परेकालाई निशर्त रिहा नगरेसम्म चुनावमा भाग नलिने भन्दै राजपाले पहिलो र दोस्रो चरणको चुनाव नै बहिष्कार गर्यो। चुनाव बहिष्कार गरे पनि आफ्नो सबैभन्दा बलियो पकड रहेको 2 नम्बर प्रदेशको चुनाव सार्न सफल भएको राजपाले यसैलाई दाउ बनाएर संविधान संशोधन गराइ छाड्ने उद्देश्य लिएको छ। तर मुख्य विपक्षी एमाले संविधान संशोधन विधेयक राष्ट्रहितमा नभएको भन्दै संसदको प्रक्रियामा लैजान दिएको छैन। एमाले लगातार अवरोध गरेपछि मधेस आन्दोलनको मर्म र इज्जत जोगाउनेका लागि भए पनि संशोधन विधेयक संसदमा पेश गर्नुपर्ने र त्यसबाट आएको परिणाम स्वीकार गरेर चुनावमा भाग लिनुपर्ने अर्का नेता जंगीलाल रायको भनाइ छ।
हामीले देखिरहेछौं कि यो संविधानको संशोधनको जुन प्रस्ताव संसदमा जुन दर्ता छ, तर त्यसमा खासै कुरा केही छैन। हाम्रो फेस सेभिङको लागि मात्रै गरे हो। हाम्रो मुद्दाहरू त धेरै बाँकी नै छ, अझ त्यसपछि पनि आन्दोलन गर्न बाँकी नै छ। त्यसकारणले यसलाई मात्रै लिएर चुनावलाई लोकतन्त्रमा चुनावबाट भाग्नु हुँदैन भन्ने कुरा मेरो मानसिकता हो। त्यसकारणले यो सानो मुद्दालाई लिएर किन चुनावलाई बाधक बन्ने?
तर आफ्ना माग पूरा नभएसम्म असोज 2 गते प्रदेश नम्बर 2 हुने तेस्रो चरणको चुनाव हुन नदिने राजपाका अर्का नेता मनिष कुमार सुमन बताउनुहुन्छ। ठूला दल एमाले, काँग्रेस र माओवादी केन्द्रले चुनावका लागि तयारी तीव्र पारेका बेला वातावरण सरकारले नबनाइदिएको भन्दै चुनाव हुनै नदिने नेता सुमनको दावी छ।
ती मागहरू पूरा नगरेर यथास्थितिमै निर्वाचन गराइहाल्छु भन्ने राज्यले सोचेको छ भने ज्ञात होस्, यसपटक राष्ट्रिय जनता पार्टी नेपालको सबभन्दा राम्रो बलियो सांगठनिक क्षेत्र रहेको 2 नम्बर प्रदेश अर्थात 70 पर्सासम्म यो निर्वाचन बिथोलिन्छ। हामी कीर्तन बजाएर बस्दैनौ, जसरी पनि बिथोल्छौ, जे गरेर पनि बिथोल।
पार्टी कार्यकर्ताको असन्तुष्टि, मुख्य दल र नागरिकबाट चेपुवामा परेको राजपालाई तत्काल निर्णय लिन कठिन भए पनि चुनावमा जानुको विकल्प देखिँदैन।
रिपोर्टपछि अब फेरि खबरकै सिलसिला। नेपाल मजदूर किसान पार्टीले सरकारले संसदमा प्रस्तुत गरेको संविधान संशोधन प्रस्ताव फिर्ता लिन दबाव दिने निर्णय गरेको छ। नेमकिपाको 27 औं केन्द्रीय परिषदको बैठकले संसदमा दर्ता भएको संविधान संशोधनको प्रस्ताव नागरिकको हित विपरीत भएको भन्दै फिर्ता लिन दबाव दिने निर्णय गरेको हो। आज सकिएको परिषद बैठकले मत सीमा अर्थात थ्रेसहोल्ड सहितको प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचन विधेयक 2074 प्रतिगामी तथा निर्दलवादी भएको ठहर गरेको छ। नेमकिपाको बैठकले आउँदो माघ 7 गते भित्र हुने प्रदेश सभा र प्रतिनिधि सभाको चुनावको तयारी तथा व्यवस्थापनका लागि प्रत्येक प्रदेशको संयोजक समेत तोकेको छ।
भरतपुर महानगरपालिकामा एमाले बाहेकका नवनिर्वाचित जनप्रतिनिधिले आज शपथ लिएका छन्। मतपत्र च्यात्ने सँगै उपस्थित भएर शपथ लिँदा जनमतको अवमूल्यन हुने भन्दै नेकपा एमालेका वडा अध्यक्ष तथा वडा सदस्यले भने आज शपथ लिएनन्। एमाले चितवनका प्रचार विभाग प्रमुख खोमकान्त रिग्मीले भोलि पत्रकार सम्मेलन गरेर शपथ लिने बताउनुभयो। नेकपा एमाले भरतपुरमा 14 वडा अध्यक्ष र समग्रमा 69 जनप्रतिनिधि जितेको छ। महानगरको मेयरमा विजय रेणु दाहाल, उपमेयर पार्वती शाह लगायत कांग्रेस र माओवादीका तर्फबाट निर्वाचित जनप्रतिनिधिले भने शपथ लिएका सहायक निर्वाचन अधिकृत गम्भीर घिमिरेले बताउनुभयो। 4 र 7 नम्बर वडाका पराजित वडाध्यक्षका उम्मेद्वारले मतगणनाको नतिजामा आफ्नो चित्त नबुझेको भन्दै उच्च अदालत पाटनको हेटौँडा इजलासमा निवेदन दिएकाले ती वडाका वडाध्यक्षको शपथ पनि आज भएन।
धाकुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा रिपोर्ट सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
युनिभर्सल इन्जिनियरिङ एन्ड साइन्स कलेजको बीई सिभिल र बीएससी बायोकेमिस्ट्री विषयमा नयाँ भर्ना सम्बन्धी सूचना।
ओखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त दक्ष तथा अनुभवी प्राध्यापकहरूले पढाउने यस युनिभर्सल इन्जिनियरिङ एन्ड साइन्स कलेजमा बीई सिभिल र बीएससी बायोकेमिस्ट्री विषयमा भर्नाका लागि आवेदन फारम खुल्ला भएको छ।
फारम भर्ने अन्तिम मिति 2074 भदौ 2 गते, प्रवेश परीक्षा भदौ 3 गते।
सम्पर्क युनिभर्सल इन्जिनियरिङ एन्ड साइन्स कलेज, चाकुपाट, ललितपुर।
फोन नम्बर 01-5260-1952-5592।
घर इटा ढुङ्गा र बालुवाको संरचना मात्र होइन, तपाईँको परिवारको खुसीको आधार पनि हो। यो आधारलाई भूकम्प लगायत अन्य विपदहरूबाट सुरक्षित राख्न सुरक्षित ठाउँमा घर बनाउनु पर्दछ। त्यसैले घर बनाउँदा बाढी आउन सक्ने नदी वा खोलाको किनार छेउको स्थानलाई नरोजौ। पहिरोबाट जोगिन सकेसम्म ठाडो भिरालोमा घर नबनाऊ। जग भासिन सक्ने हुनाले काली माटी वा अन्य कमजोर माटो नभई कडा खालको बलियो माटो भएको स्थान रोजौ। घर बनाउनु अघि विज्ञहरूको प्राविधिक सल्लाह लिएर मात्र सुरक्षित निर्माण गरौं। थप जानकारीको लागि आफ्नो गाउँ विकास समिति, नगरपालिका कार्यालय वा स्थानीय स्रोत केन्द्रमा सम्पर्क गरौं।
सार्वजनिक हितका लागि नेपाल सरकार, राष्ट्रिय पुननिर्माण प्राधिकरण, सौजन्य अमेरिकी सरकार।
तपाईं अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले एकता महाधिवेशनको 6 महिना पनि नपुग्दै राप्रपा फुट्यो। असोज 2 गते हुने चुनावमा भाग लिने नलिने विषयमा राजपाका नेताहरूबीच विवाद लगायतका खबर प्रस्तुत
गर्यौं। राष्ट्रिय मानवाधिकार आयोगले विकास पद्धतिलाई मानव अधिकारमुखी बनाउन सरकारको ध्यानाकर्षण गराएको छ। आयोगले आज विज्ञप्ति मार्फत रौतहटमा सड़कको खाल्डोमा डुबेर 4 जना बालबालिकाको ज्यान गएको घटनाबारे ध्यानाकर्षण भएको जनाउँदै विकासका काममा लापरवाही नगर्न जोड़ दिएको हो। सार्वजनिक निर्माणका क्रममा निर्माण कम्पनीबाट हुने गरेको लापरवाही र सरकारी निकायको उदासीनताले व्यक्तिको ज्यानै जाने अवस्था सृजना हुनु दुःखद भएको भन्दै आयोगले व्यक्तिको जीवनको अधिकारको संरक्षण गर्न जिम्मेवार हुन सरकारलाई आग्रह गरेको छ।
रौतहटको गरूडा नगरपालिकामा सड़क विस्तारका लागि खनिएको खाल्डोमा डुबेर 4 जना बालिकाको ज्यान गएको घटनाबारे छानबिन गर्न समिति गठन गरिएको छ। गृह मन्त्रालयको शान्ति सुरक्षा समन्वय महाशाखा प्रमुखको संयोजकत्वमा सड़क विभागका एक सहसचिव र प्रहरीका एक डीआईजी सदस्य रहने गरी 3 सदस्यीय छानबिन टोली गठन गरिएको हो। छानबिन टोलीको सिफारिशमा दोषीलाई कार्यवाही र पीड़ितलाई क्षतिपूर्ति दिने सहमतिपछि पीड़ित परिवारले बालिकाहरूको शव बुझेका छन्। बालिकाहरूको आजै लमहा खोलामा सामूहिक अन्त्येष्टि गरिएको छ। मृतकका परिवारलाई तत्कालका लागि जनही 25,000 रूपियाँ राहत उपलब्ध गराइएको छ। संसदको बैठकले पनि रौतहट घटनाबारे सदनमा जानकारी गराउन सरकारलाई निर्देशन दिएको छ।
सरकारले सबै स्थानीय तहमा ब्याङ्किङ पहुँच पुर्याउने गरी ब्याङ्कको शाखा खोल्ने गृह कार्य गरिरहेको छ। नेपाल ब्याङ्कर्स एसोसिएसनले भने पहिलो चरणमा 244 स्थानीय तहमा शाखा खोल्न क्षेत्र बाँडफाँड गरी ब्याङ्कको सूची नेपाल राष्ट्र ब्याङ्कमा बुझाएको छ। ब्याङ्कको शाखा स्थानीय तहमा खोल्ने भएपछि गाउँमै रोजगारीको अवसर सृजना हुनेछ। कतिपय ब्याङ्कले अहिले नै कर्मचारी माग्न थालिसकेका छन्। पीटी लोपचनको रिपोर्ट।
तपाईँ रोजगारीको अवसर खोज्दै सहर पस्न लाग्दै हुनुहुन्छ कि पासपोर्ट बनाएर विदेश जाने तर्खरमा हुनुहुन्छ? केही दिन पर्खनुहोस्। तपाईँले प्रवीणता प्रमाणपत्र वा स्नातक तह उत्तीर्ण गर्नुभएको छ भने आफ्नै गाउँठाउँमा जागिर मिल्ने सम्भावना छ। तपाईँ क वर्गको ब्याङ्क कर्मचारी बन्न सक्नुहुन्छ किनकि स्थानीय तहमा खुल्ने ब्याङ्क शाखाले स्थानीय स्तरकै कर्मचारी भर्ना गर्दैछन्।
एकजना ब्रान्च म्यानेजर त स्थानीय स्तरमा एभाइलेबल नहोला, अथवा चाहिँ अर्को सेकेन्ड पर्सन पनि एभाइलेबल नहोला, तर अरू दुई तिनजना त स्थानीय स्तरमै चाहिँ उपलब्ध हुन सक्छन्। सकेसम्म तिनकै मान्छेहरूलाई चाहिँ अवसर दिने चाहिँ हामीले चाहिँ कोसिस गरिराखेको हुन्छौँ।
एउटा ब्याङ्कको शाखा सञ्चालनका लागि कम्तीमा पनि 5 कर्मचारी आवश्यकता पर्छ। शाखा सञ्चालनका लागि कतिपय ब्याङ्कले अहिले नै ठूलो संख्यामा प्रशिक्षार्थी कर्मचारी माग गरिसकेको छ। ती कर्मचारीलाई 3-6 व्यवहारिक ज्ञान दिए दक्ष बनाएपछि शाखामा पदस्थापन गर्ने ब्याङ्कको तयारी छ। ब्याङ्कको सञ्चालन खर्च कम हुने, निक्षेप संकलन गर्न र ब्याङ्किङ अपराध नियन्त्रणका लागि समेत सजिलो हुने भएकाले स्थानीय कर्मचारी नै ब्याङ्कको पहिलो प्राथमिकतामा परेको छ। नेपाल ब्याङ्कर्स एसोसिएसनका पूर्व अध्यक्ष एवं ब्याङ्कर उपेन्द्र पौडेल,
सकेसम्म चाहिँ हामीले स्थानीय स्तरमै स्टाफहरूलाई चाहिँ प्रोत्साहन गर्नुपर्छ, पायो भनेदेखि स्थानीय स्तरमै चाहिँ स्टाफहरू चाहिँ राख्ने चाहिँ कोसिस गरिराखेको हुन्छ। स्थानीय स्तरमा निक्षेपको लागि पनि स्टाफहरूले नै हाम्रो चाहिँ रिलेटिभ्सहरू छ, हाम्रो साथीभाइहरू छन् भनेर उनीहरू आफैले जाने ब्याङ्कको चाहिँ प्रचार गरिराखेको हुन्छ। मार्केटिङ गर्न सजिलो हुन्छ, मान्छेहरू चाहिँ लोकल मान्छेहरू चाहिँ चिनिराखेको हुन्छ, भन्दाखेरि त्यो किसिमको चाहिँ हेल्प त डेफिनेटली भइरहेको छ नि होइन।
सरकारको निर्देशन बमोजिम स्थानीय तहमा ब्याङ्क स्थापनाका लागि सबैजसो ब्याङ्कले तयारी तीव्र पारेका छन्। पहिलो चरणमा 244 शाखा स्थापनाका लागि कम्तीमा 12-1500 कर्मचारी आवश्यक पर्ने आकलन गरिएको छ। शाखा प्रबन्धक बाहेक बाँकी कर्मचारी स्थानीय तहबाटै पदपूर्ति गरिने भएकाले यो तपाईँको लागि ठूलो अवसर हुन सक्छ। यसका लागि व्यवस्थापन वा लेखा विषय नै अध्ययन गर्नुपर्छ भन्ने आवश्यक छैन। तपाईँको काम गर्ने इच्छा, लगनशीलता र इमान्दारितालाई ब्याङ्कले मूल्याङ्कन गर्नेछ। फेरि ब्याङ्कर उपेन्द्र पौडेल,
कमर्स पढेको छ, म्यानेजमेन्ट पढेको विद्यार्थीलाई चाहिँ अलिकति कामहरू बुझ्नलाई चाहिँ अझ सजिलो हुन्छ, ब्याङ्किङ बुझ्या हुन्छ होइन, आर्थिक कारोबारका चाहिँ अन्य कम्पोनेन्टहरू चाहिँ बुझ्या हुन्छ, अलिक सजिलो हुन्छ होला, हामीलाई काम लगाउनु पनि सजिलो हुन्छ। तर त्यही नै मात्रै चाहिँ प्रिरिक्विजिट त्यसैले मात्रै चाहिँ पुग्दैन, मेन भनेको त काममा लगन हुनु पर्यो, काम सिक्ने चाहिँ उसको चाहिँ स्किल हुन सक्नुपर्छ, काम सिक्ने चाहिँ एउटा उनीहरूलाई लगन हुनुपर्छ होइन।
यी बाहेक नयाँ बिमा कम्पनीहरू पनि खुल्ने क्रममा रहेकाले तपाईँ रोजगारीका लागि टाढा भौतारी रहनु पर्दैन। तपाईँ सम्बन्धित कामका लागि योग्य हुनुहुन्छ, कामप्रति लगनशील हुनुहुन्छ भने तपाईँले जागिर होइन, जागिरले तपाईँलाई खोज्दै आउनेछ।
रिपोर्टपछि अब फेरि खबरकै सिलसिला। कृषि मन्त्री रामकृष्ण यादवले निर्वाचन आचार संहिता विपरीत 2 प्रदेशका लागि कृषि क्षेत्रमा 20 करोड़ बराबरको राहत कार्यक्रम सार्वजनिक गर्नुभएको छ। असोज 2 हुने चुनावका लागि आचार संहिता लागू भइरहे पनि मन्त्री यादवले असोज 2 चुनाव हुने 8 जिल्लाका लागि 20,68,001,000 रूपियाँको राहत कार्यक्रम सार्वजनिक गर्नुभएको हो। आचार संहिता लागू भएका बेला कुनै पनि नयाँ कार्यक्रम सार्वजनिक गर्न नहुने र भर्खरै बजेट भाषण भए पनि मन्त्री यादव चुनावलाई प्रभावित पार्ने गरी राहत कार्यक्रम ल्याउनु भएको हो।
स्वास्थ्य मन्त्री गिरिराज मणि पोखरेलले 16 प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएको छ। आज स्वास्थ्य मन्त्रालयमा पत्रकार सम्मेलन गरेर उहाँले स्वास्थ्य सुशासनलाई कडाईका साथ पालना गर्ने बताउनुभयो। मन्त्री पोखरेलले सरकारी स्वास्थ्य संस्था को विकास सुनिश्चित गर्दै अहिले पूर्वाधार पुगेका स्वास्थ्य चौकीहरू प्राथमिक स्वास्थ्य केन्द्रमा र प्राथमिक स्वास्थ्य केन्द्रहरू सामुदायिक अस्पतालमा विकसित गर्ने बताउनुभयो।
संसदको उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले नेपाल आयल निगमले पेट्रोलियम पदार्थ भण्डारणका लागि चारवटा जिल्लामा किनेको जग्गाको स्थलगत अनुगमन गर्ने भएको छ। समितिको आजको बैठकमा सभापति भीष्मराज आङदेम्बेले जग्गा खरिद गरेको जिल्लाका निर्वाचित सांसदको समूह छनौट गरेर अनुगमनमा पठाइने जानकारी दिनुभएको हो। केही दिनमै सांसदको समूह स्थलगत अध्ययनका लागि झापा, सर्लाही, चितवन र रूपन्देही जाने उहाँले बताउनुभयो।
व्यवस्थापिका संसदको कृषि तथा जलस्रोत समितिले दूधको मापदण्ड निर्धारण गर्न निर्देशन दिएको छ। समितिको आजको बैठकमा सभापति मोहन प्रसाद बरालले देशभर उत्पादन र वितरण हुने सबै दूधको गुणस्तर मापन गर्न र गुणस्तरहीन भए दोषीलाई कार्यवाहीको दायरामा ल्याउन सरकारलाई निर्देशन दिनुभएको हो। बजारमा पशुपालन तथा खाद्य वस्तुको अनुगमन सम्बन्धमा बाधक बनेका कानून परिमार्जनका लागि प्रक्रिया अघि बढाउन समेत समितिले सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको छ।
बाजुराको बुढीगंगा नगरपालिका दुई बजेडी गाउँ पहिरोको कारण जोखिममा परेको छ। लगातारको पानीले गाउँ माथि र तलबाट नै पहिरो जान थालेपछि 130 घर परिवार अन्तै सर्नुपर्ने बाध्यतामा परेका स्थानीय खड्गराज जोशीले बताउनुभयो।
उदयपुरको सदरमुकाम गाईघाटलाई मधेससँग जोड्ने सड़क खण्डमा पर्ने जलजले खोलाको पक्की पुल भत्किएको छ। जलजले इलाका प्रहरी कार्यालयका अनुसार वर्षाका कारण आएको बाढ़ीले पुलको पूर्वपट्टिको मुख्य पिलर भाँसिएर जोखिमपूर्ण बनेकाले पुलमा आवागमन बन्द गरिएको छ। पुल बन्द भएपछि उदयपुर सिमेन्ट उद्योग भएर जंगलको बाटोबाट गाड़ी चलाउने व्यवस्था मिलाइएको प्रहरी नायब निरीक्षक जगदीश पासवानले जानकारी दिनुभयो। यस्तै रामेछापको लिखु गाउँपालिकाको छतिवने खोलामा रहेको पक्की पुल र त्यस नजिकैको 4 किलोमिटर सड़क बाढ़ीले बगाउँदा उमाकुण्ड र गोकुलगंगा गाउँपालिका जान समस्या भएको छ। उमाकुण्ड र गोकुलगंगा गाउँपालिकामा काठमाडौँबाट सिधा बस लाग्ने भए पनि पुल र सड़क बाढ़ीले बगाएपछि यातायात सेवा पनि प्रभावित भएको छ।
सीधा कुरा प्रष्ट विचार, यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz, नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
नेशनल कलेज अफ इन्जिनियरिङ, सातो बाटो ताल्चीखेल, ललितपुर,
17 वर्षदेखि इन्जिनियरिङ शिक्षामा समर्पित त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त दक्ष तथा अनुभवी प्राध्यापकद्वारा पढाइने नेशनल कलेज अफ इन्जिनियरिङ।
हाम्रा कोर्सहरू
ब्याचलर इन सिभिल इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ तथा इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन इन्जिनियरिङ।
थप जानकारीका लागि नेशनल कलेज अफ इन्जिनियरिङ, सातो बाटो ताल्चीखेल, ललितपुर,
फोन 01-5151-387, 51-5151-387,
वेबसाइट www.nce.edu.
NCE, quality for excellence.
ओहो महेशजी, हिजोको कार्यक्रममा तपाईँले धारा प्रवाहका साथ बोल्नु भएको देखेर म त छक्कै परे। हिजो आज त हेर्दा पनि एकदमै प्रोफेसनल र आत्मविश्वासी देखिनुहुन्छ।
यो सबै परिवर्तन त निफमा पब्लिक स्पिकिङ तालिम लिएपछि भएको हो नि।
हजुर, वाक शक्ति, व्यक्तित्व तथा क्षमता विकास गरी विभिन्न क्षेत्रमा सफल हुनका लागि एकदमै उपयोगी पब्लिक स्पिकिङ तालिममा सहभागी हौ।
सम्पर्क
नेपाल एन्टरप्रेनरसिप एजुकेशन फाउन्डेसन, निफ, बाग बजार, काठमाडौँ।
फोन नम्बर 42-38-545, 42-38-545।
एभरेस्ट ब्याङ्क रहेको बिल्डिङको 3rd फ्लोर।
सिप सिकौ, आय आर्जन गरौ।
सिटी भिटीबाट सम्बन्धन प्राप्त यस क्रिस्टल ब्युटी होम एन्ड ट्रेनिङ सेन्टरमा 3 महिने बेसिक, एडभान्स, डिप्लोमा तथा स्पेशल कोर्स विशेष छुटका साथ सञ्चालन हुन गइरहेकाले समयमै आफ्नो नाम दर्ता गराउनुहोला।
स्पेशल अफर, उत्कृष्ट विद्यार्थीलाई कामको अवसर,
डिप्लोमा सिक्नलाई बेसिक कोर्स निशुल्क,
चाड पर्वको अवसरमा सेवाहरूमा विशेष छुट।
सम्पर्क
क्रिस्टल ब्युटी होम एन्ड ट्रेनिङ सेन्टर, नक्खुचार, ललितपुर।
फोन नम्बर 01-5541-069, 98-57-021-051।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर, कालीकोटको दाहाबाट सदरमुकाम मानमाका लागि छुटेको डोजर बिहानी खोलामा दुर्घटना हुँदा 2 जनाको ज्यान गएको छ, 1 जना घाइते भएका छन्। दुर्घटनामा खाडाचक्र नगरपालिकाका 60 वर्षका विष्णु साई र सुर्खेतको छिन्छु भेरीगंगा नगरपालिकाका तुलाराम धौलाकोटीको ज्यान गएको प्रहरीले जनाएको छ। घाइते राजकोट नगरपालिकाका छत्रबहादुर बमलाई उपचारका लागि सेनाको हेलिकप्टर मार्फत नेपालगंज लगिएको छ।
अछामको मेल्लेक गाउँपालिकाका गाउँपालिका वडा नम्बर पाँचका अध्यक्ष राम बहादुर बोहराको लिक लागेर ज्यान गएको छ। बाजुराको बढीमालिका मन्दिरमा साउन शुक्ल चतुर्दशीका दिन लाग्ने मेलामा जाने क्रममा लिक लागेर उहाँको ज्यान गएको प्रहरीले जनाएको छ।
भूकम्प अति प्रभावित 14 जिल्लामा छोट तथा पुनर्जाँच सर्वेक्षणका लागि आउँदो हप्ताबाट इन्जिनियर खटिने भएका छन्। सरकारले दिने 3,00,000 रुपियाँको अनुदान लिने प्रक्रियामा नै सहभागी हुन नसकेका भूकम्प प्रभावितको सर्वेक्षण हुन लागेको हो।
साझा प्रकाशन पुलचोक परिसरमा कर्मचारीहरूबीच झडप भएको छ। करारमा नियुक्त नयाँ र पुराना कर्मचारीबीच भएको झडपमा एकजना घाइते भएका छन्। साझा प्रकाशनले नै छाप्न सक्ने सबैको नेपाली नामक पुस्तक महाप्रबन्धक डोलिन्द्र शर्माले लुकाएर अल्पाइन पब्लिकेशनलाई छाप्न दिएको तर अल्पाइनले ती बुक बेच्न नसकी साझालाई फिर्ता गरेपछि कर्मचारीबीच विवाद भएको थियो।
सैनिक कल्याणकारी कोषमा 34.5 अर्ब रूपियाँ जम्मा भएको छ। कोष अन्तर्गतका विभिन्न निकायमा 2074 साल असार मसान्तसम्म गरिएको लगानी झण्डै 5 अर्ब रूपियाँ छ। यो समेत समावेश गर्दा कोषमा 39.5 अर्ब रूपियाँ पुगेको सेनाले जनाएको छ।
ओखलडुङ्गाको खिजीदेम्बा गाउँपालिकाको इलाका प्रशासन कार्यालयमा प्रमुख नहुँदा सेवाग्राही मर्कामा परेका छन्। नागरिकता जारी गर्ने अधिकारी नभएपछि स्थानीय बासिन्दा मतदाता नामावलीमा नाम दर्ता गराउनबाट समेत वञ्चित भएका छन्।
डिभिजन सहकारी कार्यालय पाल्पाले गएको आर्थिक वर्षमा 6 सहकारीलाई खारेज गरेको छ। गुल्मीका 4 र पाल्पाका 2 गरी 6 सहकारी खारेज गरिएको कार्यालयले जनाएको छ। विभिन्न प्रयोजनका लागि सहकारी दर्ता गर्ने तर नियमित कारोबार नगरेका, वार्षिक सहकारी लेखा परीक्षण नगरेका, सहकारी ऐन नियम विपरीत रहेका सहकारी खारेजीमा परेको डिभिजन सहकारी कार्यालय पाल्पाका प्रमुख कृष्णबहादुर बोहराले जानकारी दिनुभयो।
मेरो पनि भन्नु छ।
हिजोको नेपाल दर्पणमा डाक्टर गोविन्द केसीको समर्थनमा र्याली निकालिएको रिपोर्ट सुनेर नरेशराज खतिवडाले टिप्पणी गर्नुभएको छ, आफ्नो सरकार छ काङ्ग्रेस बोल्दैन, आफ्नो लगानी र व्यापारको कुरो छ एमाले बोल्दैनन्, माओवादी बोल्ने कुरै भएन। 11 महिना अनसन बसेर नन्दप्रसाद अधिकारीको मृत्युवरण गरेको ताजै छ, तर कोही त होलान् जो काङ्ग्रेस एमाले या माओवादी मात्रै नभएर अलिकति मान्छे पनि भएका। गोविन्द केसी व्यक्तिगत लाभका लागि अनसन बसेका होइनन्। 3 करोड नेपालीको प्रश्न गाँसिएको विषयमा ज्यानको बाजी थापेर उनी एक्लै संघर्षको मैदानमा छन्। हामी नबोले को बोल्छ, त्यसैले बोलौं।
भरतपुर महानगरपालिकाको मत परिणाम बारे एकेन्द्र फरेडाको ट्वीट छ, कहिलेकाहीँ त खेल जित्न धाँधली गर्नुपर्छ भन्ने उदाहरण बनेको छ भरतपुरको चुनाव।
तर फेसबुकमै भूषाल कान्छो राजेन्द्रले भने फरक विचार लेख्नु भएको छ। उहाँ भन्नुहुन्छ, चुनाव हो, हार जित त भइहाल्छ, तर यो आग्रह छ कि जितमा उदण्डता नमच्चाइयोस् अनि हारमा पुरपुरो नसमातियोस्।
मंगल नौबाग भन्नुहुन्छ, जुन पार्टीका प्रतिनिधिले जिते पनि आखिर त्यस क्षेत्रको जित्ने व्यक्ति नागरिकको साझा नेतृत्व हुने भएकाले विकास निर्माणमा मिलेर हातेमालो गरी देश विकासमा जुटौं। खुट्टा तानातान गरेर कसैलाई फाइदा हुँदैन, झगडा गरेर दुनियाँ नहसाउ।
रौतहटमा सड़क निर्माणका क्रममा खनिएको खाल्डोमा डुबेर 4 बालबालिकाको ज्यान गएको खबर सुनेर अनिल भण्डारी लेख्नुहुन्छ, दुःख लाग्यो, 10 फिट पानी जम्ने गरी खाल्डो खन्ने अनि पुर्ने जिम्मा चाहिँ मेरो होइन भन्दै पन्छने ठेकदार र निर्माणसँगै अनुगमन निरीक्षण गर्नुपर्ने सड़क विभाग पनि दुवै दोषी हुन्। त्यसैले दोषीलाई कारवाही, मृतकका परिवारलाई क्षतिपूर्ति अनि खाल्डो पुरियोस्, होइन भने यस्ता घटना फेरि दोहोरिन सक्छन्।
अनि सिन्धुलीका प्रकाश दाहाल एसएमएसमा लेख्नुहुन्छ, बर्खा लागेपछि यस्ता घटना पटक पटक भइरहेका छन्, यस्तो हुन नदिन के गर्नुपर्ने हो, सरकारले सोच्न जरुरी भइसक्यो।
विचारका लागि तपाईँलाई धन्यवाद।
मेरो पनि भन्नु छ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू अर्जुन पोखरेल र सुजाता खत्री। अब विदेशका खबर। चीनले उत्तर कोरियालाई थप आणविक मिसाइल परीक्षण नगर्न आग्रह गरेको छ। संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले उत्तर कोरियामाथि प्रतिबन्ध लगाउने सहमति गरेको केही समयपछि चीन र उत्तर कोरियाका विदेश मन्त्रीबीच भएको भेटमा चीनले आणविक परीक्षण रोक्न अनुरोध गरेको हो। भेटका क्रममा चीनका विदेश मन्त्री वाङ यीले प्रतिबन्ध लगाउनु अहिलेका लागि आवश्यक भए पनि त्यो नै अन्तिम समाधान नभएको बताएको बीबीसीले जनाएको छ। उत्तर कोरियालाई शान्त रहन र क्षेप्यास्त्र परीक्षण गरेर अन्तर्राष्ट्रिय समुदायलाई नभड्काउन समेत उहाँले आग्रह गर्नुभएको हो। चीनले अमेरिका र दक्षिण कोरियालाई पनि तनाव नबढ़ाउन र वार्ताका लागि पहल गर्न आग्रह गरेको छ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब खेल खबर। ताप्लेजुङमा आज शुरू भएको पाथिवारा गोल्ड कप फुटबलमा घरेलु टोली नवप्रयास युवा क्लबले विजयी शुरूआत गरेको छ। प्रतियोगिताको पहिलो खेलमा नवप्रयासले आज इलामको रेड हर्स क्लबलाई 3-0 हराएको हो। नवप्रयासलाई जिताउन क्रिस राई, मुकेश लिम्बू र सुनिल नाल्वोले गोल गरे। प्रतियोगितामा भोलि ताप्लेजुङकै कर्णसिंह सुनामी स्मृति क्लब र सशस्त्र प्रहरीको दमक झापाबीच खेल हुनेछ। 10 टीम सहभागी रहेको प्रतियोगिताको विजेताले 2,11,111 र उपविजेताले 1,11,111 रुपियाँ नगद पुरस्कार पाउनेछन्।
र श्रीलंकासँगको दोस्रो टेस्ट क्रिकेटमा भारतीय किनिङ र 53 रनले विजयी भएको छ। फलो अनमा परेको श्रीलंका दोस्रो पालीमा 384 रनमा अल आउट भएपछि भारत विजयी भएको हो। यो जितसँगै भारतले 3 टेस्टको श्रृंखला 2-0 आफ्नो पक्षमा पारेको छ। खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। बिदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
एकता महाधिवेशनको 6 महिना पनि नपुग्दै राप्रपा फुट्यो। राणाको नेतृत्वमा नयाँ दल दर्ता गरिने, पार्टी फुटाउन नक्कली हस्ताक्षर प्रयोग भएको अध्यक्ष कमल थापाको आरोप।
असोज 2 गते हुने चुनावमा भाग लिने नलिने विषयमा राजपाका नेताहरूबीच विवाद। चुनावमा भाग नलिए जिल्ला तहको संगठन विघटन हुने चेतावनी।
बैंक र बीमा क्षेत्रमा रोजगारीको अवसर बढ्दो, स्थानीय तहमा खुल्ने बैंकका शाखाले स्थानीय व्यक्तिलाई नै रोजगारी दिने।
चीन र उत्तर कोरियाका विदेश मन्त्री बीच भेटवार्ता, थप आणविक साइल परीक्षण नगर्न चीनको आग्रह।
र ताप्लेजुङमा शुरू पाथिपारा गोल्ड कप फुटबलमा नवप्रयास युवा क्लबको विजयी शुरूआत।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथीहरू संघर्ष विष्ट र सुरेश महर्जनसँगै मोहन पौडेल र सुनिता पहरी विदा हुन्छौ। नमस्कार।